شہید ہو تم وفا کی کائنات ہو, اے شہید ہو اے شہید ہو تم حیات ہو, اے شہید ہو تم وفا کی کائنات ہو.
اللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, والصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین خاتم النبیین رحمۃ للعالمین ابی القاسم محمد. وآلہ طیبین الطاہرین المعصومین المظلومین لا سیما بقیۃ اللہ فی الارضین, اما بعد, فقد قال الامام امام الحسن العسکری علیہ الصلاۃ والسلام, فاما من کان من الفقہاء سائنا لنفس حافظا لدین مخالفا لہوا و مطیعا لامر مولا فللعوام ان یقلدوہ. صلوات پڑھ دے محمد علیہ وسلم. شہید صدر رحمۃ اللہ علیہ کی برسی کے موقع پر آپ تمام حضرات کو تسلیت عرض کرتا ہوں. ہمارے معاشرے میں بعض وہ ہستیاں ہوتی ہیں جن کی ضرورت معاشرے کو ہوتی ہے, معاشرے کو ان کی ضرورت ہوتی ہے, اور بعض شخصیتیں ایسی ہوتی ہیں جن کو معاشرے کی ضرورت نہیں ہوتی بلکہ معاشرے پر وہ بوجھ ہوتے ہیں. بعض شخصیتیں معاشرے کی ضرورت اور بعض شخصیتیں معاشرے پر بوجھ. علم کلام میں جب یہ بات کہی جاتی ہے کہ نبی یا امام کی ضرورت کیا ہے, نبی کی ضرورت کیا ہے, امام کی ضرورت کیا ہے, نبی کی ضرورت معاشرے کو اس لیے ہے کیونکہ نبی معاشرے کو یعنی انسانوں کو ان کے مقصد خلقت تک پہنچاتا ہے. اگر نبی نہ ہو تو انسان اپنے مقصد خلقت تک پہنچ ہی نہیں سکتا. نبی یا امام ہوتے ہیں جو معاشرے کو, انسانوں کو ان کا ہاتھ پکڑ کر مقصد خلقت تک ان کو پہنچاتے ہیں, یعنی جس مقصد کے لیے انسان کو خلق کیا گیا. ہمیں بے مقصد تو خلق نہیں کیا گیا. افحسبتم انما خلقناکم عبسا, کیا تم یہ سوچتے ہو, گمان کرتے ہو کہ تمہیں بے فیض بلا کسی وجہ کے پیدا کر دیا گیا ہے. انسانوں کو مقصد کے تحت پیدا کیا گیا ہے, اور نبی اور امام کی ضرورت ہی اس لیے ہے کہ وہ انسان کو اس کے مقصد خلقت تک پہنچائیں جو مقصد انسان کا ہے. اور دوسری جو ضروریتیں ہیں انسان, یعنی ہدایت انسان کی اولین ضرورت ہے جو نبی یا امام پورا کرتے ہیں. ہدایت کرنا معاشرے کو, انسانوں کو ہدایت پر لگانا, یہ نبی یا امام کا کام ہے. ہدایت کے علاوہ جتنی ضروریات ہے وہ سیکنڈری ہیں, ثانوی حیثیت کی حامل ہیں. ہدایت نہ ہو سب کچھ ہو, اور ہدایت ہو کچھ نہ ہو, ہدایت انسان کی پرائمری ضرورت ہے, سب سے اہم ضرورت ہے ہدایت, اور وہ اس ضرورت کو پورا نبی کرتا ہے, اس لیے نبی کی اہمیت زیادہ ہے. اسی طرح سے جس طرح سے ایک معاشرے میں طبیب کی, ڈاکٹر کی ضرورت ہے, اگر کسی معاشرے میں ڈاکٹر نہ ہو تو کیا ہوگا, بیمار کہاں جائیں گے, ان کا علاج کون کرے گا. اگر کسی معاشرے میں ڈاکٹر نہ ہو تو لوگ ہلاک ہو جائیں گے, لوگ مر جائیں گے, ان کا کوئی علاج کرنے والا نہ ہوگا. تو اس اعتبار سے ڈاکٹر کی ضرورت معاشرے کو بہت ضروری ہے, یعنی ڈاکٹر کا ہونا ضروری ہے معاشرے میں. اگر ڈاکٹر نہ ہو تو لوگ بیماریوں سے مرتے چلے جائیں گے. اسی طرح نبی یا امام نہ ہو تو لوگ اپنے مقصد خلقت تک نہیں پہنچ پائیں گے. جس مقصد کے لیے اللہ نے انہیں خلق کیا ہے وہ مقصد تک نہیں پہنچ سکتے. شہید صدر رحمۃ اللہ علیہ وہ ہیں جن کی ضرورت معاشرے کو ہے, جن کی ضرورت معاشرے کو, معاشرے کی اہم ترین ضرورت ہے یہ شخصیت. اور اس شخصیت کے کئی پہلو ہیں, علمی پہلو, تالیفات کے اعتبار سے, مبانی کے اعتبار سے. اور ایک اہم بات شہید صدر رحمۃ اللہ علیہ کی یہ رہی کہ بچپن ہی میں یتیم ہو گئے, अलबत्ता यतीम कहा ही उस शख्स उस बच्चे को कहा जाता है जो बचपने में जिसका बाप मर जाए, अभी बच्चा बालिग नहीं हुआ उसका बाप इस दुनिया से गुजर जाए उस बच्चे को यतीम कहते हैं। बूढ़े लोग या अधेड़ उम्र के लोग या जवान लोग जिनके बाप दुनिया से गुजर जाते हैं उनको यतीम नहीं कहते, उर्फ में यतीम कहते हैं, लेकिन यतीम के अहकाम उन पर लागू नहीं होते। यतीम के अहकाम उस बच्चे पर लागू होते हैं जो अभी नाबालिग है, सिन्ने बुलोग को नहीं पहुँचा, 15 साल का नहीं हुआ लेकिन बाप उसका दुनिया से गुजर गया, या वो बच्ची जो अभी 9 साल की नहीं हुई उसका बाप दुनिया से गुजर गया, वो बच्ची यतीमा है, वो बच्चा यतीम है। शहीद सदर बिल्कुल छोटे थे, वालिद का इंतकाल हो गया। कभी कभी अल्लाह दो तरह से, कल की मजलिस में एक बात कहना भूल गया था, वो ये कि खुदाबंद आलम दो तरीक़े से आजमाता है इंसानों को, एक तरीक़ा है नेमतें देकर, एक तरीक़ा है नेमतें लेकर। नेमतें देकर आजमाता है कि माल दे देंगे कि ये माल का क्या मसरफ करता है, माल का इस्तेमाल कैसे करता है, हमारी राह में लगाता है या फिर ऐशो नोश में लगा देता है। नेमतें देकर आजमाता, कभी नेमतें लेकर। नेमतें लेकर कैसे आजमाता, बाप का साया सर से उड़ गया, वो बाप जिसका काम ये था कि कमा कर बच्चों को खिलाता, बचपन ही में उसका साया उड़ गया। अब ये महरूमियत, बाप की बाप से महरूम हो जाना बच्चे का, ये महरूमियत कभी कभी इंसान को परवान चढ़ा देती। अक्सर आप देखें, तारीख उठाकर देखें, वो बच्चे नाबिगए रोज़गार बने, जीनियस बने हैं जो बचपन में यतीम हो गए हैं। आप इमाम खुमैनी को देखें, बचपन में यतीम हो गए थे। शहीद बाकर सदर बचपन में यतीम हो गए थे। लेकिन ये लोग क्यों नाबिगए रोज़गार बने, अल्लाह ने इनको बाप के साए से महरूम कर दिया, तो वो काम जो बाप को करना था वही ये यतीम कर रहा है। यानी बाप का काम कमा कर खिलाना था, लेकिन अब यतीम के सर पर बाप का साया नहीं है, तो बचपन ही से वो काम कर रहा है जो उसका बाप अगर होता तो करता। तो नाबिगा महरूमियत से, यानी महरूमियत को फुर्सत समझकर इस्तेमाल किया लोगों ने, यानी महरूमियत से फ़ायदा उठाया। महरूमियत को बदबख्ती नहीं समझा, बहुत से लोग बदबख्ती समझते हैं महरूमियत को, नेमतों को नहजुल बलागा में है अमीरुल मोमिनीन फरमाते हैं कि नेमतें तुम्हें बदमस्त ना कर दें और महरूमियतें तुम्हें बदबख्त ना कर दें। नेमतें मिल गई तो बदमस्त हो गए, यानी आपे से बाहर हो गए। महरूमियतें अगर आ गई तो हमेशा महरूमियतों का रोना शुरू कर दिया, बदबख्त। घर के पैसे नहीं है किराया देने के लिए, उसे कहो चलो मस्जिद को नमाज़ पढ़ने के लिए, तो फौरन रोना शुरू कर देता, घर का किराया नहीं है, किराया देने के लिए पैसे नहीं है, क्या मस्जिद को चलूँ। बदबख्त शख्स ये है। लेकिन बाज़ लोग महरूमियतों का फ़ायदा उठाते हैं, बाज़ लोग अपनी महरूमियतों को ही, उनकी उनका हुनर, उनकी खूबी उनकी महरूमियत होती, महरूमियत की वजह से वो तरक्की कर लेते। जो देखें, एक नाज व नेमत में पलने वाला शख्स और एक सख्ती में पलने वाला शख्स, दोनों में ज़मीन आसमान का फ़र्क होता है। नाज व नेमत में जो शख्स पलता वो कभी ज़्यादा तरक्की नहीं कर सकता। मसलन वो पौधे जो एक बड़े दरख्त के साए में हो, वो कभी रुश नहीं कर सकते, ज़्यादा ऊँचे नहीं जा सकते, क्योंकि बड़ा दरख्त उनको साया किए हुए। लेकिन वो पौधे जो बड़े दरख्त के साए में नहीं है, वो रुश कर सकते। तो एक जो बात शहीद सदर रहमतुल्लाह अलैह की है, वो बचपन में यतीम हो गए थे और बचपन ही से सख्त मेहनत, सख्त कोशिश के ज़रिए से ये मकाम पर पहुँचे। ऐसे लोगों की माशरे को ज़रूरत है, यानी ये लोग माशरे की ज़रूरत बन जाते हैं ये लोग। और बाज़ लोग होते हैं जो माशरे पर बोझ हैं, यानी उनका होना न होना माशरे के लिए कोई फ़र्क नहीं पड़ता माशरे के लिए। लेकिन शहीद सदर जैसे लोगों का होना, यानी उनकी ज़रूरत है माशरे को, न सिर्फ उस दौर में जिस दौर में वो ज़िंदगी गुजार रहे हैं, बल्कि हर दौर में उनकी ज़रूरत है। आज भी उनकी ज़रूरत है, आज भी उनकी तालीमात की ज़रूरत है, आज भी उनके अफकार की ज़रूरत है, आज भी उनके मकासद की ज़रूरत है, आज भी उस कोशिश की ज़रूरत है जो कोशिश को वो उस ज़माने में बरूए कार लाए। यूँ तो मैं कहना बहुत कुछ चाह रहा था, लेकिन बात को मैं मुख्तसर करता हूँ कि शहीद सदर का کمپیریزن کرنا آکے ان کے زمانے کے دوسرے غیر فعال علماء سے، یہ شہید صدر کے حق میں ناانصافی ہے. جس طرح سے قرآن مجید یہ فرماتا ہے کہ کیا وہ لوگ جو حاجیوں کو پانی پلاتے ہیں وہ، اور وہ جو میدان جنگ میں جہاد کرتے ہیں وہ، دونوں برابر ہو سکتے ہیں؟ ہرگز برابر نہیں ہو سکتے. حاجیوں کو پانی پلانے والے مجاور جان ہتھیلی پر لے کر جنگ کرنے والے مجاہدوں کے کبھی برابر نہیں ہو سکتے. پانی پلا کر اپنے آپ کو یہ سمجھنا کہ ہم اللہ کے قریب ہیں، وہ مجاہدوں کے برابر نہیں. اللہ نے منع کیا، یعنی اللہ نے ان کے مقایسے کو مقایسہ بیان کر کے کہا کہ پانی پلانے والے حاجیوں کو جنگ میں جا کر شہید ہونے والے یا جنگ کرنے والے مجاہدوں کے برابر نہیں ہو سکتے. اسی طرح شہید صدر جیسا شخص، فعال، مبارز، ظلم کے خلاف اٹھنے والا، اس شخص کا مقایسہ آ کر ان علماء سے کرنا جن کی زندگی صرف پڑھنے پڑھانے میں چلے گئی، معاشرے کی ضرورت وہ نہیں تھے. وہ علماء معاشرے کی ضرورت نہیں تھے، پڑھنے پڑھانے میں ان کی عمر گزر گئی اور اسی میں وہ ختم ہو گئے. معاشرہ کبھی ان کی ضرورت کا احساس نہیں کیا. ان سے آ کر شہید صدر کا مقایسہ کرنا یہ ظلم ہے، یہ ظلم ہے اس ذات پر سے، شہید صدر کی ذات پر ظلم ہے کہ ایک ایسی فعال، مبارز، مجاہد شخصیت کا مقایسہ آ کر ان علماء سے کریں کہ جن کا مشغلہ ہی پڑھنا پڑھانا رہا، اجتماع میں ان کی ضرورت محسوس ہی نہیں کی گئی. آئے وہ کچھ دنوں کے لیے معاشرے میں، تھوڑا بہت انہوں نے کچھ کام کیا، پڑھایا اور چلے گئے دنیا سے، پھر ان کی ضرورت محسوس ہی نہیں ہوئی معاشرے کی. لیکن شہید صدر جیسے لوگوں کی اشد ضرورت ہے معاشرے کو، ہر دور میں ضرورت ہے، ہر دور میں شہید صدر جیسے شخصیت کی ضرورت ہے. وہ جو حدیث ابتدا میں جو بیان کی، گیارہویں امام امام حسن عسکری علیہ السلام کی، بڑی تفصیلی حدیث ہے اور اس کا یعنی واقعی یعنی اہل افراد اس کی شرح اگر کریں تو وہ بہت مناسب ہوگا. احتجاج تبرسی جو کتاب ہے، احتجاج تبرسی کی جلد دوم میں ایک حدیث ہے، بہت تفصیلی حدیث ہے. حدیث کا ایک حصہ جو ابتدا میں بیان کیا، فاما من کانا من الفقہاء سائنا لنفس حافظا لدین مخالفا لہوا مطیعا لامر مولا فلل عوام ان یقلدو، کہ وہ فقہا میں سے وہ لوگ، علماء میں سے وہ لوگ جو حافظا لنفس سائنا لنفس، یعنی اپنے نفس کو صیانت کرنے والے، صیانت یعنی محفوظ رکھنے والے، کس سے؟ خواہشات سے، شہوات سے. حافظا لدین، دین کے محافظ ہوں، دین کی حفاظت کرتے ہوں. مخالفا لہوا، ہوا و حوث کے مخالف ہوں. مطیعا لامر مولا، اور اپنے مولا کے امر کے حکم کے مطیع ہوں. فلل عوام ان یقلدو، عوام کو چاہیے کہ ایسے علماء اور فقہا کی تقلید کریں، لازم ہے عوام پر، ایسے علماء اور فقہا کی تقلید عوام پر لازم ہے جو ان کوالٹیز کے حامل ہیں، سائنا لنفس حافظا لدین مخالفا لہوا مطیعا لامر مولا. سب کی تقلید نہیں کرنا ہے، سب کے پیچھے جانا نہیں ہے. جن کے پیچھے جانا ہے ان کی کوالٹیز یہ ہیں، اور جن کے اندر یہ کوالٹیز نہیں ہیں، اگر کوئی فقیہ ہے لیکن سائنا لنفس نہیں ہے، اپنے نفس کو خواہشات سے، اپنے نفس کو شہوات سے نہیں بچا سکتا، تو اس کی تقلید نہیں کرنی. کوئی فقیہ ہے، دین کا محافظ نہیں ہے، دین کی حفاظت کرنے والا نہیں ہے، اس فقیہ کی تقلید کرنی نہیں ہے. فقی ہے، مقالفن علی ہوا نہیں ہے، ہوا و حوس پر غلبہ نہیں ہے اس کو، بلکہ ہوا و حوس اس پر غالب ہیں، اس کی تقلید نہیں کرنی ہے. مطیعن لے امر مولا، فقی ہے لیکن اللہ کے امر، جو بھی اس کا ولی امر رہا ہو اس زمانے میں، جو بھی اس کا مولا رہا ہو اس زمانے میں، اس ولی امر کا مطیع نہیں ہے، تو اس فقی کی تقلید نہیں کرنا ہے، اس فقی کی تقلید نہیں کرنا ہے. یہ حدیث کا ایک حصہ ہے، تفصیلی حدیث ہے، پوری تقریباً شاید دو صفحے پر مشتمل حدیث ہے. हदीस के अंदर ये कहा जा रहा है कि किसी ने आकर ग्यारहवें इमाम से ये कहा, बल्कि ग्यारहवें इमाम ने इस हदीस के दरमियान ये बात बयान की छठे इमाम से, कि किसी ने आकर ये पूछा कि क़ुरान मजीद में उलमाए यहूद, उलमाए यहूद की मजम्मत की गई है, उलमा की भी मजम्मत की गई है, अवाम की भी मजम्मत की गई है। उलमा की मजम्मत क्यों की गई? उलमा की मजम्मत इसलिए की गई कि ये उलमा यहूद के उलमा, यहूदियों के उलमा, यहूदियों के उलमा का काम ये था कि अमानिया पेश करते थे, ला यालमून अल किताब, किताब जानते नहीं थे, अल्लाह की जो किताब उस ज़माने में तौरात थी वो जानते नहीं थे। लोग जब आकर उनसे सवाल करते थे तो अपने मनगढ़ंत बातें दीन के उन्वान से पेश कर देते थे, मनगढ़ंत बातों को दीन बनाकर पेश कर देते थे, जिसके नतीजे में आवाम उन बातों को लेकर उस पर अमल करती थी। ये जो अंदाज़े लगाना, तखमीने लगाना, मेरा ख्याल, मेरे ख्याल में ऐसा हो सकता है, उस ज़माने के उलमाए यहूद ये कहते थे कि हमारे ख्याल में यहूदी जन्नत दोजख में जा ही नहीं सकते, लन तमस्सन नार, दोजख की आग यहूदियों को छू भी नहीं सकती, ये उनका ख्याल था। यानी अमानिया, अमानिया यानी मन घड़त बातें, खुद साख्ता दीन, वो दीन जो खुद उन्होंने गढ़ लिया है, वो तौरात में मौजूद नहीं है। उलमाए यहूद की मजम्मत क्यों की कुरान ने? कि उलमाए यहूद अवाम को वो दीन बतलाते थे जो किताब में मौजूद नहीं है, जो तौरात में मौजूद नहीं है, मन घड़त खुद साख्ता दीन अपने से बनाकर पेश कर देते थे, अंदाजे लगा देते थे। तो पूछने वाले ने छठे इमाम से पूछा कि उलमा की मजम्मत तो समझ में आ रही है, उलमा की मजम्मत क्यों की गई ये समझ में आ रही है कि उलमा ये काम करते थे, अवाम की मजम्मत क्यों है? और उसने ये कहा कि जो आप कह रहे हैं कि उलमा और अवाम दोनों की वैलुल लहुम, दोनों के लिए वैल है, यानी मुर्दाबाद है दोनों, कौन? वो उलमा जो ये काम करते हैं और वो अवाम जो इन उलमा को सुनकर वो उलमा के बताए हुए दीन पर अमल करती है, दोनों मुर्दाबाद हैं, वैल है दोनों के लिए। तो वो रावी ने ये कहा कि ऐसे उलमा तो खुद आपके मानने वालों में भी हैं, वो काम जो उलमाए यहूद करते थे, मन घड़त बातें बताना लोगों को, ये खुद आपके मानने वाले यानी हमारे लोगों में भी मौजूद है, ऐसे हमारे लोगों में भी ऐसे मौजूद है उलमा। लेकिन बात मेरे ये समझ में नहीं आ रही है कि काम करते गलत उलमा, लेकिन मजम्मत अवाम की क्यों की जा रही? अवाम तो बेकसूर है, अवाम तो नहीं जानती ये सब बातें, अवाम को क्या पता कि उलमा दीन नहीं बता रहे हैं, कुरान से दीन यानी तौरात से नहीं बता रहे हैं, बल्कि अपनी मनगढ़ंत बातें बता रहे हैं। अवाम को क्या मालूम, अवाम को खोटे घरे की क्या तमीज़ है? उस वक्त इमाम ने फरमाया कि यहूद के उलमा और यहूद के अवाम, हमारे उलमा और हमारे अवाम, एक जहत से इनमें फ़र्क है और एक जहत से इनमें यकसानियत है, एक जहत से इनमें फ़र्क है, एक जहत से इनमें यकसानियत है। फ़र्क क्या है, यकसानियत क्या है? यकसानियत ये है कि यहूद के अवाम उलमा की तमाम बदआमालियों से वाकिफ़ थे, यहूद के अवाम ये जानते थे कि हमारे उलमा झूठ बोल रहे हैं, यहूद के अवाम ये जानते थे कि हमारे उलमा अकले हराम करते हैं यानी हराम खोरी करते हैं, यहूद के अवाम ये जानते थे कि हमारे उलमा यानी यहूद के उलमा तासुब से काम लेते हैं। तासुब से काम लेने का मतलब ये है कि एक के हक़ में फ़ैसला, जिसका वो जिस जो उनका मंजूर नज़र है उसके हक़ में फ़ैसला, जो उनका मंजूर नज़र नहीं है उसके ख़िलाफ़ फ़ैसला, फ़िरक़ाबाज़ी जिसको बोलते हैं, फ़िरक़ाबाज़ी, फ़िरक़ा परस्ती, कि हमारे मंजूर नज़र जो है हम उनके हक़ में सुनाएंगे बातें, जो हमारे मंजूर नज़र नहीं है उनके हक़ में हम नहीं सुनाएंगे। तासुब से काम लेते थे, जब भी दो लोग उनके पास रुजू हों, जो उनका मुखालिफ हो उसके ख़िलाफ़ फ़ैसला सुनाते थे, जो उनका मुआफ़िक हो उसके हक़ में फ़ैसला सुनाते थे। और जो पैसे हड़प लेते थे वो पैसे उनको दे देते थे जिनके हक में वो तासुब कर रहे हैं, यानी इनके लिए तासुब कर रहे हैं, वो पैसे उससे छीन कर इसको दे देते। ये काम उलमाए यहूद। और झूठ बोलना और ताल्लुकात की बिना पर अहकाम दीन बदल देना, यानी कोई अगर उनका करीबी रिश्तेदार है तो दीन बदल के पेश करते, किताब में चीज़ वो मौजूद नहीं है लेकिन अपनी तरफ से। और फिर जो उनका हम ख्याल नहीं है उसको दीन से बाहर समझते थे, यानी जो उनका हम ख्याल नहीं है, जो उनका हमनवा नहीं है, कहते थे कि ये दीन से बाहर है, ये शख्स यहूदी है ही नहीं। क्यों? क्योंकि इनका मुखालिफ है, इनका हम फिक्र नहीं है, उसकी फिक्र और इनकी फिक्र में फ़र्क है, तो उसको दीन से बाहर समझते थे। तो उलमाए यहूद के मजम्मत के साथ साथ यहूद के अवाम की मजम्मत क्यों आई? क्योंकि अवाम जानते बूझते कि उलमा इतने ऐसे बदकार हैं, उलमा हराम खाते हैं, झूठ बोलते हैं, तासुब से काम लेते हैं, इसीलिए अवाम की भी मजम्मत आई है। और जिस जहद से उलमा अवाम यहूद की मजम्मत आई है उसी जहद से हमारे अवाम की भी मजम्मत आई है, कि हमारे भी अवाम जानते बूझते कि ये शख्स फासिद है, ये शख्स हराम खोर है, ये शख्स झूठा है, ये शख्स दीन में मनगढ़ंत बातें बयान करता है, जानते बूझते अगर हमारी अवाम उन उलमा की पैरवी करती है तो उनकी भी मजम्मत है।
नारे सलवा।
फिर आगे चलकर ये फरमाते हैं, ये हदीस शुरू होती है, फअम्मा मन काना मिनल फुकहा साइनन लिनफ्से, लेकिन वो फुकहा जो इन सिफात के हामिल हों, साइनन लिनफ्से यानी अपनी नफ्स को महफूज रखते हों शहवात से। उलमा देखें, उलमा की हवस क्या होती है? जाह तलबी, शोहरत, मजमा ज़्यादा होना। उलमा की हवस और अवाम की हवस में फ़र्क है। उलमा की, उलमा के गुनाह और अवाम के गुनाह में फ़र्क है। अवाम के गुनाह अलग हैं, उलमा के गुनाह अलग हैं। उलमा में जो सबसे ज़्यादा चीज़ होती है वो जाह तलबी, शोहरत तलबी, शोहरत पसंदी, लोगों में मकबूल रहना, ये चीज़ उलमा में ज़्यादा होती। इसी से ख़ुद को बचाना, सियानत नफ्स करना, यानी अपने अंदर जाह तलबी को आने नहीं देना, शोहरत की हवस अपने अंदर आने नहीं देना, मकबूल होना उनको बहुत ज़्यादा पसंद नहीं है। तो जब इस हदीस का मिज़दाक़ हम तलाश करने निकलते हैं कि भाई ये हदीस पे फिट कौन बैठता है, ये हदीस पे कौन सा फ़कीह फिट होता है जिसको ग्यारहवें इमाम फरमा रहे हैं कि साइनन ले नफ्से हाफिजन ले दीने मुखालिफन अला हवा मुतियन ले अमर मौला। इस हदीस का मिज़दाक तो कोई होगा खारिज में, यानी इस पर फिट बैठने वाला कोई शख्स तो होगा, तो यकीनी तौर पर यह कहा जा सकता है कि आयतुल्ला शहीद बाकर सदर इस हदीस पर फिट बैठने वाली शख्सियत, के जो अपनी उम्र भर साइनन ले नफ्से हाफिजन ले दीने, दीन की हिफाजत, हर महाज पर दीन का दिफा किया, फिक्री महाज पर, इल्मी महाज पर, सियासी महाज पर, हर महाज पर दीन का दिफा किया शहीद सदर ने। और ये बात पिछले साल भी कही गई थी यहाँ यहीं से कि शहीद सदर अगर चाहते तो जान बचा सकते थे अपनी, कई लोगों ने बचा भी ली, उस ज़माने के कई उलमा ने अपनी जान बचा ली, शहीद सदर भी चाहते तो जान बचाना उनके लिए कोई मुश्किल बात नहीं थी। तीन चार शर्तें उन्होंने रखी थी उनके सामने, अगर उनमें से किसी एक शर्त पर भी वो अमल कर लेते तो उनकी जान बड़ी आसानी से बच सकती थी, वो ज़िंदा रह सकते थे, लेकिन हाफिजन ले दीने के मिज़दाक नहीं बन सकते थे, दीन के मुहाफिज नहीं बन सकते थे। दीन की हिफाजत के लिए फिर कुर्बान होना पड़ता है, दीन की हिफाजत के लिए अपनी जान का नजराना पेश करना पड़ता है। जो उस ज़माने के उलमा हाजिर नहीं हुए जान का नजराना पेश करने के लिए। कई लोगों ने अपनी जान बचा ली और एक अरसे दराज तक जिंदा रहे। फरमा रहे हैं कि ज़ालिका ला यकूनु इल्ला बाज़ फ़ुक़हाएश या ला जमिया, कि ये जो सिफ़तें मैं बयान कर रहा हूँ, ग्यारहवें इमाम फरमा रहे हैं कि ये जो सिफ़तें मैं बयान कर रहा हूँ, साइनन ले नफ़से, हाफिजन ले दीने, मुखालिफन ला हवा, मुतियन ले अमरे मौला, ये फ़ुक़हाएश या में से सबके पास नहीं है, बाज़ के पास है। ये सिफ़तें हर फ़कीह में ये सिफ़त मौजूद नहीं है, हमारे फुकहा में से बाज़ फुकहा में ये सिफ़तें मौजूद हैं। तो हर शख्स जो लिबादा उलमा पहना हुआ है वो आलिम नहीं है, हर फ़कीह जो फ़कीह बनकर बैठा हुआ है वो फ़कीह नहीं है इस हदीस की रोशनी में। ये जो कहा जाता है कि नहीं हमारी नज़र में पूरे आसमान के सितारे हैं, कहते हैं ना लोग, पूरे उलमा हमारी नज़र में आसमान के सितारे हैं। पूरे सितारे कैसा हो सकते, आँखों का इलाज कराइए, हर नज़र आने वाला सितारा नहीं होता। एक शख्स जो है वो डॉक्टर के पास गया, जाकर उसने कहा कि मुझे हर चीज़ दो नज़र आती है, तो डॉक्टर ने कहा कि आप चारों का ये प्रॉब्लम है। डॉक्टर को चार नज़र आती थी, आप चारों का ये प्रॉब्लम है। तो जिसको कोई चीज़ दो नज़र आ रही हो या चार नज़र आ रही हो, ये नहीं कह सकते ये शख्स बाबसीरत शख्स, बाबसीरत उसको नहीं कहते कि जिसको कोई चीज़ दो नज़र आ रही हो या सीधी चीज़ उल्टी नज़र आ रही हो या उल्टी चीज़ सीधी नज़र आ रही हो। ये जो कहा जाता है कि सबके सब सही है, पूरे उलमा सही है, ये बात भी गलत है। और ये जो कहा जाता है कि सबके सब गलत है, हमारे अक्सर अवाम के जहन पे मायूस अवाम, देखें अवाम की हालत क्या होती है, अवाम जो है वो सोचते कम है देखते ज़्यादा हैं। अवाम देखते, अवाम की नज़र आलिम पर होती, कर क्या रहा है आलिम, जो कर रहा है उसको देखती है अवाम, सोचती नहीं। अगर सोचे तो अवाम अवाम बाकी ना रहे, खवास में आ जाए, खवास बन जाए, खास लोग हो जाए। अवाम देखती ज़्यादा है, सोचती कम है, अवाम देखती ज़्यादा है। तो दो तबके हैं, देखिए यहाँ पर एक तबका कहता है कि सारे उलमा गलत, एक भी सही नहीं है इनमें, इनमें एक भी सही नहीं है, सब गलत है इनमें, ये बात गलत है। शैतान का काम है, पूरे उलमा गलत नहीं है, इनमें बात सही है। ख़ुद ये रिवायत ये कह रही है कि बाज़ फ़ुक़हाए शिया में ये अलामतें मौजूद हैं, सब में नहीं है लेकिन बाज़ में हैं। तो वो तबका, जाहिल तबका जो ये कहता है कि सब उलमा गलत, वो जाहिल तबका गलत। और ये जो कहते हैं कि नहीं सब सही, सब आँखों के तारे, ये भी गलत, सब आँखों के तारे नहीं हो सकते, सब के सब आँखों के तारे नहीं हो सकते, फ़ाल भी और गैर फ़ाल भी दोनों बराबर हो जाएं, एक्टिव आलिम और नॉन एक्टिव आलिम दोनों बराबर हो जाएं, हो ही नहीं सकता। शायद अवाम की नज़र में बराबर हो, अल्लाह की नज़र में बराबर नहीं हो सकते। अवाम जो करती है वो देखती ज़्यादा है, सोचती कम है, जिसकी वजह से आप देखें आज दीन से एक बहुत बड़ा तबका बदजन और बेजार है, दीन के करीब आना नहीं चाहता। अवाम का एक बड़ा तबका जब भी दीनदारी की बातें उनके सामने की जाती हैं, वो नहीं चाहते कि दीन के करीब आएँ, दीन से रग़बत पैदा करें। क्यों? उलमा के अमल को देखते हैं हम लोग, और उलमा के अमल से बदजन है। एक शख्स आलिम है, उसको देख रहे हैं कि वो गलत कामों में मुलव्वस है, हराम खोरी में बिलफर्ज़ खुदा ना खास्ता मुलव्वस। आज आप देखें, खुद हमारे शहर की बात करूं मैं, दूसरे जगह की बात ना करूं, कितने वालदैन ऐसे हैं जो अपने बच्चों को दीनी तालीम दिलाने की रग़बत रखते हैं, बतलाइए कितने वालदैन ऐसे हैं जिनमें शौक़ पैदा होता है दीनी तालीम हासिल करने का, माँ बाप उनकी हिम्मतों को तोड़ देते हैं ये कह करके तुम भी ऐसी बनने वाले हो, जब ऐसे बनने वाले हो तो नहीं नहीं बनना बेहतर है, आम आदमी बन के रहो। दीन से बेरग़बती का जो सबब है वो यही है कि दीनदारों ने दीन को मस्कशुदा हालत में पेश किया है, यानी अवाम उलमा से बदजन है, جس کی وجہ سے عوام دین کے قریب آنا نہیں چاہتے، دین سے نزدیک ہونا نہیں چاہتے، اپنے بچوں کو دینی تعلیم دلوانا نہیں چاہتے، اور اگر کسی کو دلوانا چاہتے ہیں تو اس کی شرارت سے بیزار ہیں۔ اگر کسی بچے کو آپ پوچھئے کسی ماں سے، قبلہ میں یہ بچے کو دینی تعلیم کے لیے وقف کر دینا چاہتی ہوں، کیوں؟ شرارت بہت کر رہا گھر میں۔ یعنی سب سے شریر بچہ دینی تعلیم پڑھے، اور جو سب سے اچھا بچہ ہے وہ اسکول میں پڑھے۔ یہ بات ہے۔ تو لہٰذا عوام کی نگاہیں، عوام جو ہے وہ دیکھتی زیادہ ہے، سوچتی کم ہے، جس کی وجہ سے یا تو عوام کی نظر میں سارے علماء غلط ہیں، یا عوام کی نظر میں سارے علماء صحیح ہیں، اور دونوں غلط ہیں۔ سارے علماء کو صحیح سمجھنے والے بھی غلط ہیں، سارے علماء کو غلط سمجھنے والے بھی غلط ہیں، کیونکہ نہ سارے علماء صحیح ہیں نہ سارے علماء غلط ہیں۔ ایک طبقہ ایسا ہے جس نے فداکاری کی ہے، دین کے لیے جان تک قربان کی ہے، انہی علماء میں سے شہید صدر رحمۃ اللہ علیہ تھے، جنہوں نے دین کی خاطر، اعلی کلمہ حق کی خاطر، کلمہ حق کو بلند رکھنے کی خاطر اپنی جان کی قربانی پیش کی، اور ایسے علماء دوسرے علماء کے لیے اسوہ ہیں اور عوام کے لیے مقتدا ہیں، یعنی ان کی پیروی کرنا ہے عوام کو، عوام کو ایسے علماء کی پیروی کرنا ہے۔ کیسے علماء کی؟ شہید صدر جیسے علماء، جن میں وہ پوری صفتیں موجود ہیں جو گیارہویں امام نے ایک فقی میں جو صفتیں پائی جاتی ہیں بیان کی ہیں۔
نعرہ صلوات،
تفصیلی حدیث ہے، میں نے عرض کیا کہ میں اس حدیث کو بیان کرنے کا اہل نہیں ہوں، کوئی اہل شخص بیان کرے، لیکن ایک بات نقل کر کے اپنی بات کو تمام کر دوں، وہ یہ کہ یہ ایک ہی حدیث میں گیارہویں امام نے چھٹے امام سے، امیر المومنین سے اور رسول اللہ سے تین الگ الگ باتیں نقل کی ہیں۔ امیر المومنین سے جو باتیں نقل کرتے ہیں، فرماتے ہیں کہ رسول اللہ سے جو باتیں نقل کرتے ہیں کہ میری امت کے شریر علماء وہ ہیں جو میری امت کو میرے راستے سے دور کر دیتے ہیں، میری امت کے شریر علماء وہ ہیں جو میری امت کو میرے راستے سے دور کر دیتے ہیں، ہمارے دشمنوں کو ہمارے القاب دے دیتے ہیں، وہ درود و سلام جو مجھ پر پڑھنا چاہیے وہ ان پر پڑھتے ہیں، اور جو ایسا اور جو مستحق کے لعنت ہے، جو ہمارے دشمن جو مستحق کے لعنت ہیں ان پر درود پڑھتے ہیں، اور ہم اہل بیت کی مذمت کرتے ہیں جبکہ ہم اہل بیت پر اللہ کا درود و سلام ہیں، ہم اہل بیت پر اللہ کا درود و سلام ہیں۔ پھر امیر المومنین سے ایک بات نقل کرتے ہیں کہ کسی شخص نے آ کر امیر المومنین سے یہ پوچھا کہ ائمہ ہدا ہدایت کے اماموں کے بعد سب سے افضل کون ہے؟ ہدایت کے اماموں کے بعد، اندھیروں میں، تاریکیوں میں مصابی کی جو حیثیت رکھتے ہیں، چراغ ہدایت کی جو حیثیت رکھتے ہیں، ان کے بعد سب سے افضل کون ہے؟ تو امیر المومنین نے فرمایا العلماء اذا صلحوا، علماء ائمہ ہدا کے بعد سب سے افضل ہیں اس صورت میں کہ وہ صالح ہوں، صالح علماء، اذا صلحوا، صالحین میں ان کا شمار ہو۔ اگر علماء صالح ہوں تو ائمہ ہدا کے بعد افضل ترین مخلوق وہی ہیں۔ پھر اس شخص نے پوچھا ابلیس، فرعون، نمرود کے بعد شریر ترین افراد کون ہیں؟ اور دشمنا شریر ترین افراد کون ہیں؟ تو فرمایا العلماء اذا فسدوا، ابلیس کے بعد یہ ٹاپ 10 بدماش ہے دنیا کے، ابلیس، فرعون، نمرود، ان کے بعد شریر ترین افراد کون ہیں دنیا میں؟ تو فرمایا کہ العلماء اذا فسدوا، وہ علماء جو فاسد ہو جائیں، وہ علماء جو فساد کا شکار ہو جائیں، وہ علماء جو فساد کا شکار ہو جائیں۔ اور فرمایا کہ اولئک یلعنہم و یلعنہم اللاعنون، یہ علماء وہ ہیں جو فاسد ہو جاتے ہیں، ان پر لعنت کی گئی ہے اور لعنت کرنے والے بھی ان پر لعنت کرتے ہیں۔ تو شہید صدر ان فقہا اور علماء میں سے جن کی پیروی ضروری ہے، اور آپ دیکھیں شہید صدر ایسی شخصیت نہیں ہے کہ اس زمانے کی ضرورت تھی اور آج کی ضرورت نہیں ہے، آج بھی شہید صدر کی ضرورت ہے۔ ضرورت کا مطلب یہ ہے کہ آج کے لوگ اگر چاہیں، آج جو دینی تعلیم پڑھ رہے ہیں لوگ، گرچہ میرے سامنے ویسے کوئی موجود نہیں ہے، لیکن اگر واقعاً جو لوگ دینی تعلیم حاصل کرنے میں حوزہ علمیہ میں موجود ہیں، شہید صدر کو اپنا اسوہ اور نمونہ عمل بنائیں، تو نہ صرف شہید صدر بن سکتے ہیں بلکہ شہید صدر سے آگے جا سکتے ہیں۔
نعرہ سلوات،
اور ایسوں کی ضرورت ہے معاشرے کو، اب تک جو بنے وہ ہم جیسے بنے، ہم جیسوں کی ضرورت معاشرے کو نہیں ہے، ہم جیسے معاشرے پر بوجھ ہیں، بنے کیسے شہید صدر جیسے یا ان سے اچھے، اور بن سکتے، نا امید نہیں ہو سکتے۔ دیکھیں حضرت زکریہ، حضرت زکریہ جو حضرت مریم کے کفیل تھے، باپ نہیں تھے حضرت مریم کے، لیکن حضرت مریم کو پالنے کی ذمہ داری زکریہ کے ذمے تھی۔ جب حضرت زکریہ ایک مرتبہ حضرت مریم کو کھانا دینے کے لیے گئے، دیکھا کہ محراب عبادت میں بیٹھی ہوئی ہے حضرت مریم، اور آسمان سے کھانا وہاں پر رکھا ہوا ہے مریم کے پاس۔ زکریہ نے کہا کہ یہ کہاں سے آیا، یہ کھانا کہاں سے آیا؟ تو جناب مریم نے کہا کہ یہ اللہ کے پاس سے آیا۔ تو جب جناب زکریہ وہاں سے اٹھ کر باہر آئے، باہر آ کر انہوں نے کہا کہ میں بوڑھا ہوں، میری بیوی بوڑھی بھی ہے اور بانج بھی ہے، یعنی بانج اس کو کہتے ہیں جو جوانی میں ہی حاملہ نہ ہو سکی ہوں، میں بوڑھا ہوں زکریہ، اور میری بیوی بانج ہے، یعنی اس کے اندر بچہ پیدا کرنے کی صلاحیت موجود نہیں ہے، اور اب تو بوڑھی بھی ہو چکی ہے، ایسی حالت میں مجھے خداوند عالم کیسے مجھے فرزند دے گا، کیسے مجھے اولاد سے نوازے گا؟ لیکن دعا کی تڑپ سے کہ پروردگار مریم جیسی اولاد مجھے نصیب ہو، تو اللہ نے ان کو یحییٰ جیسا فرزند عطا کیا، اور یہ کہا کہ یحییٰ سے پہلے کسی کا نام یحییٰ نہیں رکھا تھا ہم۔ تو آج کیسی مایوسی چھائی ہوئی ہے کہ شہید صدر جیسا، جب میں یہ کہہ رہا ہوں کہ شہید صدر جیسا عالم ہمارے درمیان پیدا ہو، تو سب لوگ اپنے دل ہی دل میں ناممکن جیسا تصور کر رہے ہیں کہ کیسا پیدا ہوگا ویسا عالم دین۔ لیکن اگر حضرت زکریہ کی تڑپ ہمارے اندر پیدا ہو جائے، جو تڑپ حضرت زکریہ کی تھی، تو وہ تڑپ سے اگر ہم دعا کریں اللہ کی بارگاہ میں، تو آج بھی شہید صدر جیسا عالم پیدا ہو سکتا ہے، آج بھی ویسا عالم پیدا ہو سکتا ہے۔ لیکن ایسی شخصیتوں کی قدردانی نہیں کی گئی۔ دیکھیں ملت عراق نے ایسی سلام ہے ملت ایران پر کہ جس نے اپنے صالح علماء کو پہچانا اور ان کی قدر بھی کی، لیکن ملت عراق نے نہ تو صالح علماء کو پہچانا نہ ان کی قدر کی۔ شہید صدر کے گھر کا 9 مہینے محاصرہ رہا، لیکن کوئی عراقی آپ کے لیے آگے نہیں بڑھا، آپ کے دفاع کے لیے آگے نہیں بڑھا کہ آپ کو بچا لے، خود ختم ہو جائے آپ کو بچا لے۔ جب آپ کو اٹھا لیا گیا اسی اپریل کے مہینے میں، گھر سے اٹھا کر بغداد لے گئے، تو آپ کی بہن حرم امیر المومنین میں آ گئی، نجف اشرف میں جو حضرت علی کا روضہ ہے، حضرت علی علیہ السلام کے روضے میں آ کر بلند آواز سے فریاد کرنے لگی کہ میرے بھائی کو لے گئے ہیں فوجی اٹھا کر بغداد، لیکن ایک شخص بھی حاضر نہیں ہوا ان کی بات پر لبیک کہنے کے لیے کہ میں چلتا ہوں بغداد یا ہم چلتے ہیں بغداد چھڑا کر لائیں گے۔ اور جب آپ یہ فریادیں بلند کر رہی تھی، اسی وقت آپ کو بھی اٹھا لیا گیا، بغداد لے کر چلے گئے، اور پھر جب دونوں کی لاشیں بغداد سے واپس آئیں، تو جیسا کہ یہ برادر عرض کر رہے تھے، مسخ شدہ لاشیں، پہچانے نہیں جا رہی تھی لاشیں، اتنے زخم، اتنی خون میں لتپت لاشیں۔ تو پھر شرمندگی، یعنی ملت عراق آج تک شرمندہ ہونا چاہیے ملت عراق کو کہ وہ اپنے ایسے رہبر کو نہیں بچا سکی، اور قیامت تک اس کی تلافی نہیں کر سکتی ملت عراق۔ اگر قیامت تک ملت عراق توبہ کرتے رہے کہ ہم نے ایسے رہبر کو کھو دیا ہے، ساتھ نہیں دیا، تب بھی کم ہے۔ سلام ہو اس دن پر جس دن شہید صدر پیدا ہوئے، اور سلام ہو اس دن پر جس دن آپ کی شہادت ہوئی۔ اور سلام ہو اس دن پر جس دن دوبارہ آپ کو مبعوث کیا جائے گا. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.